यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जेएनजी पुस्ताको आन्दोलनमा मृत्युवरण गरेकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै देशभर तथा विदेशस्थित नेपाली नियोगमा सार्वजनिक विदा। जेएनजी आन्दोलनमा मृत्युवरण गरेका मध्ये केहीको हिजो राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि, उपत्यका बाहिर घर भएकाहरूको शव जिल्ला पठाइयो। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य। यस वर्षको विजयादशमीको उत्तम साइत असोज 16 गते बिहिबार 11:53 रहेको पञ्चाङ्ग निर्णायक समितिद्वारा जानकारी। आज औजार उपकरण सफा गरी विश्वकर्मा पूजा गरिँदै र भारतले नचाहँदा आफूहरू र भारतबीचको तनावमा मध्यस्थता गर्ने अमेरिकी प्रस्ताव अघि बढ़न नसकेको पाकिस्तानी विदेश मन्त्रीको भनाई।
हरेक दिनको लागि सबै ताक यही पाए, जहाँ जाउँ कनेक्टेड रहोस्, इन्टरनेट असब गर्नुस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ। सरकारले आजलाई सार्वजनिक विदासहित राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। आज राष्ट्रिय झण्डा आधा झुकाइनेछ। भदौ 23 गते भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै युवा पुस्ताले गरेको प्रदर्शनका क्रममा 19 जना किशोर किशोरी तथा बालबालिकाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट प्रदर्शन हिंसात्मक हुन पुग्दा राष्ट्रिय सम्पदाहरू समेत तहस नहस हुनुका साथै त्यसक्रममा मारिनेहरूको संख्या सबै गरी 72 पुगेको प्रहरीले जनाएको छ। जेएनजी आन्दोलनमा मृत्युवरण गरेकाहरूमध्ये केहीको राष्ट्रिय सम्मानका साथ हिजो अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा हिजो गृह तथा कानून मन्त्री ओम प्रकाश अर्याल र ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा उड़ाएर ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्नुभयो। हिजो पशुपति आर्यघाटमा विनोद महर्जन, रसिक खतिवड़ा, दिपेश सुनार र प्रवीण राईको अन्त्येष्टि गरिएको हो। आर्यघाटमा सुरक्षा निकायले सलामीसहित सम्मान गरेको छ। यसअघि शव परीक्षण भइसकेका केहीको भने यसअघि नै अन्तिम संस्कार गरिसकिएको छ। मृत्युवरण गरेका कतिपयको पहिचान खुल्न बाँकी रहेकाले शव परीक्षणको प्रक्रिया चलिरहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ। सरकारले जेएनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय यसअघि गरेको थियो। जेएनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएका 6 जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्याइएको छ। भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यहरूसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रदर्शनका क्रममा हालसम्म 72 जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। राष्ट्रपति पौडेलले मन्त्री परिषदको सिफारिशमा गएराती 12 बजेदेखि राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपालको संविधानको धारा 93 उपधारा 2 बमोजिम राष्ट्रपतिले मन्त्री परिषदको सिफारिशमा संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ। राष्ट्रिय सभाले पनि हिजो एक सूचना जारी गर्दै सभाको चालू अधिवेशन अन्त्य भएको जनाएको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो भेट गर्नुभई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच देशको विकसित घटनाक्रम र समसामयिक राजनैतिक अवस्थाका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुहुँदै वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ़न आग्रह गर्नुभयो। भेटमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको काम कार्यवाही अवस्था र बानेश्वरस्थित संघीय संसद भवन एवं सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिबारे जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र आपसी चासोका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यादेश निर्वाचन सम्पन्न गर्नुभएकाले त्यसमा सहयोगका लागि आग्रह गर्नुभयो। राजु श्रीवास्तवले असल छिमेकीको नाताले नेपालको आवश्यकता अनुसार भारत सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। राजु श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई त्यस अवसरमा नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गर्नुभयो। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री मोदीको सन्देशमा नेपाल र भारत बीचको मित्रता एवं सहयोगको सम्बन्धलाई थप सुदृढ़ गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। प्रतिनिधि सभा विघटन भई आगामी फागुन 21 गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारी शुरू गरेको छ। यसअघि आगामी कार्तिक 17 गतेका लागि निर्धारित रूपन्देही निर्वाचन क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्य उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी शुरू गरेको जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी एवं योजना तर्जुमा शुरू गरिएको जानकारी दिनुभयो। भदौ 23 र 24 गते भएको जेएनजी पुस्ताको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरी आगामी फागुन 21 गतेका लागि निर्वाचनको घोषणा गरिएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीहरूलाई निर्देशन दिनुभएको छ। हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्नुहुँदै उहाँले प्रहरीहरूलाई निर्देशन दिनुभएको हो। त्यसक्रममा गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी लगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका भवन पुननिर्माण लगायतमा सरकारले पुनः सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ट्राफिकका पोशाक र साधन समेत जलाएर नष्ट गरिएका थिए। राष्ट्रिय मानवाधिकार आयोगका पदाधिकारी र प्रधान सेनापति अशोक राज सिग्देलबीच जेएनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थिति बारे शान्ति सुव्यवस्था र मानवाधिकारको अवस्था लगायतका विषयमा छलफल भएको छ। आयोगको कार्यालय हरियर भवन ललितपुरमा हिजो उहाँहरूबीच बदलिदो परिस्थितिमा देशको शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभयो। छलफलमा देशको शान्ति सुरक्षा, मानवाधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आकलन गर्दै लोकतन्त्र, मानवाधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई आयोगले सुझाव दिएको आयोगले जनाएको छ। पूर्व सांसद मंच नेपालले सबै राजनैतिक दलहरूले जनआकांक्षा अनुसार आफूहरूलाई परिमार्जन गर्दै निर्वाचनमा भाग लिएर मुलुकलाई अग्रगतिमा लैजान आह्वान गरेको छ। मंचले जेएनजी पुस्ताको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै सम्पूर्ण दलहरूलाई निर्वाचनमा भाग लिएर देशलाई अग्रगतिमा लैजान आह्वान गरेको हो। मंचका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचन नै भएकाले जनतामा जाने र आफूहरूलाई जनपरीक्षामा उत्तीर्ण गराउने उत्तम अवसरलाई सदुपयोग गर्न आग्रह गरिएको छ। मंचले राज्यको सम्पदा र व्यक्तिका सम्पत्तिमा भएको तोड़फोड़ एवं आगजनीको स्वतन्त्र आयोग बनाएर निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकारसँग माग पनि गरेको छ। भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा गरिएको आगजनीबाट सर्वोच्च अदालत लगभग पूरै ध्वस्त भएको छ। मुद्दासँग सम्बन्धित 90% कागजातहरू जलाइएका छन्। हजारौं मुद्दाका मिसिल जलेपछि सर्वोच्च अदालतले हाललाई बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा हेर्न नसक्ने गरी सूचना जारी गरेको छ। अहिले पाल टाँगेर अदालत सञ्चालन गरिएको छ। एक रिपोर्ट।
भदौ 23 र 24 गतेको जेएनजी युवाहरूको प्रदर्शनका क्रममा भएको आगजनी र तोड़फोड़बाट सर्वोच्च अदालत भवन लगभग खरानी भएको छ। सर्वोच्च अदालतको मुख्य भवन छिर्न नसकिने अवस्थामा छ। सर्वोच्चको सबैजसो मिसिल रहेको मुख्य भवन जलेपछि मिसिलहरू पनि खरानी भएका छन्। आन्दोलनका क्रममा आगजनी र तोड़फोड़ हुँदा सर्वोच्च अदालत लगायत माताहतका 17 अदालतमा भौतिक क्षति पुगेको छ। सर्वोच्च अदालतको मुख्य भवनमा बस्न नमिल्ने भनेर प्राविधिकले स्टिकर समेत टाँसिसकेका छन्। त्यसकारण पुनः त्यही ठाउँबाट काम गर्न सकिने अवस्था नरहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला बताउनुहुन्छ।
यो पूर्ण रूपमा क्षति नै क्षति बस्न नसक्ने गरेर प्राविधिकहरूले रेड स्टिकर टाँसिसकेका छ, पुनः त्यसमा सुचारू गर्ने अवस्थामा छैन। तत्कालको जुन हामीले सेवा प्रवाह गर्नलाई बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिएर त्यसलाई सुनवाई प्रक्रिया अगाडि बढाउने प्राथमिकता दिने भनेर हाम्रो फुलकोटले नै निर्णय गरेर बन्दीका निवेदन आए भने सुनवाई प्रक्रिया अगाडि बढाउने भन्ने हिसाबले हामीले बन्दीको दर्ताको लागि हामीले खोलेका छौँ। तर अहिलेसम्म त्यो बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिएर कोही पनि आएको अवस्था छैन। अब त्यो बन्दीको निवेदन लिएर आइहाल्नु भयो भने पनि हाम्रो सुनवाई गर्ने अर्को इजलासहरू कहीँ छैन, जम्मै नष्ट भएका छन्। इजलास सञ्चालन गर्नु भनेको त्यही पालमै हो।
सर्वोच्च अदालतले आफ्नो परिसरमा पाल टाँगेर डेस्क स्थापना गरी बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ताको काम शुरू गरेको भए पनि हालसम्म दर्ताका लागि कोही नआएको अदालतले जनाएको छ। सर्वोच्चले स्थापना गरेको डेस्कमा सेवा प्रवाहमा खटिनु भएका सर्वोच्च अदालतका शाखा अधिकृत सरिता खड्का,
सबै खरानी भएको अवस्था छ, जो पेशीहरू म्यादहरू तारिकहरू रहेको छ त्यसको विषयमा बुझ्न आउनु भयो भने नोटिस निकालेको छ, फेरि अर्को नोटिस निकाल्छ, त्यो नोटिस निकालेको 30 दिनपछि आउँदा तपाईँ कुनै म्याद स्याद हदमादहरू बुझिँदैन भन्ने हामीले सूचना दिएको छौँ। त्यही सूचनाको लागि यो सोधपुछ हेल्प डेस्क जस्तो रूपमा हामी पालमा बसेर काम गरिरहेको।
अदालतले बन्दी प्रत्यक्षीकरण बाहेक अन्य मुद्दा नहेर्ने भनी सूचना जारी गरेको भए पनि पेशी तोकिएका सेवाग्राहीहरू अदालत पुगिरहेका छन्। मंगलबार पेशीको तारिक तोकिएका र बुझ्न आएका सेवाग्राहीहरू पनि अदालतमा भेटिए।
मेरो पेशी थियो, एक महिनापछि आउनु, मिसिल सुरक्षित छ भन्नु, एक महिनापछि सूचना आउँछ अनि फेरि सुरु हुन्छ,
नआई हुन्न फेरि गल्ती होला होइन, त्यही भएर आएको, अब एक महिनापछि भनेपछि त्यहाँपछि हुन्छ होला।
सर्वोच्चको मुद्दा फाँट र इजलास ध्वस्त भएका छन्। सरसर्ती हेर्दा अदालतमा ठूलै क्षति भएको देखिन्छ। सर्वोच्चको मुख्य भवनमा रहेका करिब 90-95% मिसिल जलेको अनुमान सर्वोच्चको छ। क्षतिको विवरण आउन बाँकी रहेको र संकलनको काम भइरहेको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला,
भौतिक गाडी अहिलेसम्म हामीले काउन्ट गरेको 4-5 51 गाडी पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मोटरसाइकलको हकमा चाहिँ हामीले यसलाई तथ्याङ्क निकाल्दैछौँ। हाम्रो चालु मिसिल भनेको त्यही मूल भवनमै रहेको अवस्था थियो, अहिले हामीले सबै रेकर्ड हामीले निकालिसकेका छैनौँ। 5-10% भन्दा बढी त्यो त्यति पनि के छ, त्यति मिसिलहरू बचेको होला कि भन्ने हाम्रो अनुमान हो। जुन भित्र हामीले दराजमा मिसिलहरू राखेका थियौँ भने दराज खोलेर हेर्दाखेरि दराजभित्र भएका मिसिलहरू पनि पुरै खरानी भएर त्यो डढेर त्यस्तो अवस्था देखिएको छ।
अदालतका कर्मचारीहरू, कानून व्यवसायी, कानूनका विद्यार्थी लगायत सर्वोच्च अदालत पुगेर भवनभित्र पसेर जल्न बाँकी मिसिल तथा कागजातलाई सुरक्षित स्थानमा राख्ने काम गरिरहेका छन्। केही बाँकी रहेका कागजातलाई पनि सर्वोच्च परिसरभित्रै रहेको एनेक्स भवनमा सारिएको छ। एनेक्स भवनमा समेत आगजनी भए पनि मुख्य भवनको तुलनामा कम क्षति पुगेको छ। सर्वोच्च अदालतको सेवा कहाँबाट शुरू गर्ने र निर्माणाधीन नयाँ भवनबाट गर्न सकिने अवस्था छ कि छैन भन्ने विषयमा समेत छलफल भइरहेको सर्वोच्च अदालतले जनाएको छ। सरिता खनालको साथमा तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
नेपाल सरकारका सचिवहरूको बैठकले संघीय तहमा रहेका कर्मचारीको दरबन्दी 20% कटौती गर्ने निर्णय गरेको छ। हिजो बसेको सचिवहरूको बैठकले मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा रहेको दरबन्दी 20% कटौती गर्ने निर्णय गरेको हो। मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको बैठकले अहिलेको विषम परिस्थितिमा सार्वजनिक खर्च कटौती गर्न कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने निर्णय पनि गरेको छ। राष्ट्रिय स्तरका गोष्ठी, सेमिनार र कार्यशालाहरू सरकारी भवन र सरकारी सभाहलमा गर्ने निर्णय भएको छ। स्थानीय सरकारहरूलाई पनि त्यसै अनुसार व्यवस्था मिलाउन निर्देश गरिएको छ। बैठकले फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूले सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बैठकले चालू आर्थिक वर्षमा ससाना रकम विनियोजन भएका टुक्रे आयोजनाहरू कार्यान्वयन नगर्ने निर्णय पनि लिएको छ। आन्दोलनका क्रममा ध्वस्त भई नयाँ खरिद गर्नुपर्ने फर्निचर लगायतका सामग्रीको खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय सचिव बैठकले गरेको छ। जेएनजी पुस्ताको चाहना बमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रक्रियालाई चुस्त, मितवेयी र प्रभावकारी बनाउन बाधक देखिएका मापदण्डहरू, कार्यविधि र निर्देशिका तत्काल खारेज गर्ने वा संशोधनको प्रक्रिया अगाडि बढ़ाउने निर्णय सचिव बैठकले गरेको छ। जेएनजी पुस्ताका नाममा गत भदौ 23 र 24 गते भएको आन्दोलनमा घुसपेट गरी सबैभन्दा बढ़ी स्थानीय तहका प्रशासनिक भवन र जनप्रतिनिधिहरूको निजी आवासलाई ध्वस्त पारिएको छ। स्थानीय तहका प्रशासनिक भवनहरू, वड़ा कार्यालय र जनप्रतिनिधिहरूको निजी घरमा क्षति पुर्याइएको छ। नागरिकको जन्मदेखि मृत्युसम्मका सेवा प्रवाह गर्ने स्थानीय तह र वड़ा कार्यालयहरूको प्रशासनिक भवनहरूमा क्षति पुर्याइएका कारण मुलुकका अधिकांश स्थानीय तहका काम प्रभावित भएको सम्बद्ध स्थानीय तहहरूले जनाएका छन्। जनआन्दोलनका क्रममा 753 स्थानीय तहमध्ये 174 स्थानीय तहका प्रशासनिक भवनमा आगजनी र तोडफोड़ भएका विवरण आएको नेपाल प्रहरीले जानकारी दिएको छ। जेनजी पुस्ताले गत 23 र 24 भदौमा आन्दोलन गरेका थिए। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा आँखा अस्पताल पुग्नुभई हिजो नियमित आँखा जाँच गराउनु भएको छ। प्रधानमन्त्री कार्कीले तिलगंगा अस्पताल पुगी आँखाको नियमित जाँच गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रोहितले प्रधानमन्त्री कार्कीको आँखा जाँच गर्नुभएको हो। त्यसक्रममा प्रधानमन्त्रीसँग मुलुकको समसामयिक सन्दर्भमा पनि छलफल भएको र आफूले आफ्नै क्षेत्रमा रहेर मुलुकको सेवा गर्न चाहेको छलफलपछि डाक्टर रोहितले जानकारी दिनुभएको छ। यस वर्षको विजयादशमीको टीकाको उत्तम साइत बिहान 11:53 रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। असोज 16 गते बिहिबार बिहान 11:53 बड़ा दशैंको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष शम्भू प्रसाद ढकालले जानकारी दिनुभयो। असोज 6 गते बिहान 9:13 घटस्थापनाका लागि शुभ साइत रहेको पनि निर्णायक समितिले जनाएको छ। असोज 13 गते फूलपाती, 14 गते महाअष्टमी र कालरात्री, असोज 15 गते महानवमी तथा 16 गते विजयादशमी परेको समितिले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। असोज 20 गते सोमबार सबै खालका बलि अखिल बलिपूर्ति दिइसक्नुपर्ने र त्यसै दिन कोजाग्रत पूर्णिमा पनि परेको समितिले जनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सड़कको अवस्था हेरेर मात्रै दशैंका लागि अग्रिम बुकिङ खुला हुने जनाएको छ। यातायात व्यवस्था विभागमा हिजो भएको सम्बन्धहरूको छलफलमा मुलुकका विभिन्न स्थानमा सड़क पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्थामा उपत्यका बाहिरदेखि सार्वजनिक यातायात उपत्यका आउने र उपत्यकाबाट बाहिरिने समस्या भएकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको महासंघका अध्यक्ष विजय बहादुर सुहारले जानकारी दिनुभयो। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण तय गर्न सरकारवाला बीच समन्वय आवश्यक रहेको बताउनुभयो। छलफलमा प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त रजौरेले सुरक्षित रूपमा यात्रुलाई गन्तव्यमा पुर्याउने गरी प्रहरीले सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। जेएनजी पुस्ताको आन्दोलनका क्रममा बागमती प्रदेश सभाको सचिवालयमा भएको तोडफोड़ र आगजनीका कारण नयाँ र पुराना दुवै भवन ध्वस्त भएका छन्। असोज 24 गतेको आन्दोलनमा प्रदेशसभाको यसलाई फेरि सुन्नुहोस् भदौ 24 गतेको आन्दोलनमा प्रदेशसभाको सम्पूर्ण संरचना जलेर नष्ट भएपछि अहिले कर्मचारीहरूले क्यान्टिन मार्फत आवश्यक कामकाज सञ्चालन गरिरहेको प्रदेशसभाका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर 3 पतगछियामा विषाक्त मदिरा सेवन गरेका 3 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार भदौ 29 गते एकै ठाउँमा बसेर मदिरा सेवन गरेका स्थानीय 45 वर्षीय गोपाल यादव, 30 वर्षीय रवि शंकर यादव र 40 वर्षीय अजमूल मियाको अस्पतालमा हिजो मृत्यु भएको हो। मदिरा सेवन गरेको भोलिपल्ट बिरामी परेर अस्पताल आएका मध्ये केही घण्टाको फरकमा 3 जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। यस वर्षको मनसून शुरू भएसँगै जोखिमका कारण रातीको समयमा सवारी साधनको सञ्चालनमा रोक लगाइएको बीपी राजमार्ग आजदेखि 24 घण्टा सञ्चालनमा ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पलानचोकमा बसेको सुरक्षा समितिको बैठकले मनसून बाहिरिने क्रममा रहनुका साथै दशैं तिहार लगायतका चाडपर्व आएपछि सड़क 24 घण्टा सञ्चालन गर्ने निर्णय गरेको सुरक्षा समितिले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौड़ा उपमहानगरपालिका 15 चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा हिजो 16 जना घाइते भएका छन्। आज कालीगढ़हरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाउँदैछन्। प्रत्येक वर्ष झैं कन्या अर्थात आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गरी विश्वकर्मा पूजा मनाइन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर मजदूरलाई सहभागी गराई यो दिवस मनाउने प्रचलन छ। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमतीको मुहानस्थल सुन्दरी जल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने परम्परा छ। आजका दिन कालीगढ़ले उपयोगमा ल्याउने विभिन्न औजारका सामानहरू सरसफाई गरी पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास रहेको छ। एकै रातमा समुद्रको बीचमा दारकुवाको निर्माण गरिएकाले विश्वकर्मालाई सफल वास्तुविदका रूपमा मानि त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद टोयराज नेपालले जानकारी दिनुभयो। आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 17 विश्वभर मनाइने यो दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तर्राष्ट्रिय साझेदारहरूलाई संयुक्त प्रयासका लागि आह्वान गर्ने गरिन्छ। पाकिस्तानले भारत र आफूहरूबीचको तनावमा अमेरिकाले मध्यस्थता गर्ने प्रस्ताव गरे पनि भारतले नचाहँदा प्रक्रिया अघि नबढ़ेको प्रतिक्रिया दिएको छ। पाकिस्तानका उप प्रधानमन्त्री एवं विदेश मन्त्री इसहाक डारले भारत र पाकिस्तान बीचको तनाव समाधान गर्न तेस्रो पक्षको मध्यस्थता पाकिस्तानलाई भने स्वीकार्य रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिरासँगको वार्ताका क्रममा विदेश मन्त्री डारले भारतले द्विपक्षीय मामिला भनिरहेका कारण भारत र पाकिस्तान बीचको तनाव जहाँको तही रहेको बताउनुभयो। युद्धविराम जारी छ तर तनावको अवस्था अझै कायमै छ। हामी समाधानतर्फ पनि छैनौं र थप समस्या पनि बढ़ेको छैन, विदेश मन्त्री डारले अन्तर्राष्ट्रिय संचार माध्यमसँग भन्नुभएको छ। पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिकै दुई अलग अलग कार्यवाहीमा 31 तालिबानी लड़ाकू मारिएको जनाएको छ। इजरायलले गाजा क्षेत्रमा गरेको स्थल कार्यवाहीमा पनि कम्तीमा 68 जनाको मृत्यु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुननिर्माणका लागि सरकारले कोष खड़ा गर्ने निर्णय गरेको छ। मंगलबार अर्थ मन्त्रालयमा निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री रामेश्वर खनालले त्यस्तो जानकारी गराउनु भएको हो। छलफलमा अर्थमन्त्री खनालले उद्योगी व्यवसायहरूलाई हाल परेको समस्याबाट बाहिर निस्कनका लागि सरकारले एकीकृत व्यापार पुनस्थापना योजना ल्याउने जानकारी समेत गराउनुभयो। छलफलमा अर्थमन्त्री खनालले कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि नेपाल सरकार सकारात्मक रहेको बताउनुभयो। आगामी दिनमा निजी क्षेत्र तथा नागरिकहरूले सरकारको मुहार सार्वजनिक सेवा प्रदान गर्ने बिन्दुहरूबाट अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नका लागि सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूलाई निर्देशन दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ। अन्तर्क्रिया कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले दशैंको दिन बाहेक अन्य सार्वजनिक विदाका दिनमा समेत बैंक तथा भन्सार खुला रहने र पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउनका लागि सरकारले प्रयास गरिरहेको जानकारी गराउनु भएको थियो। यसअघि अर्थमन्त्री खनालले 23 र 24 गते भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पर्न गएको क्षतिको स्थलगत रूपमा अवलोकन गर्नु भएको थियो।
अखिल नेपाल फुटबल संघ एन्फा र शीर्ष डिभिजन लीग क्लब बीचको बैठक स्थगित भएको छ। एन्फाले मंगलबार सबै क्लबहरूलाई पत्र लेख्दै प्राविधिक कारणले आगामी सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएको हो। बैठक मंगलबारै बस्ने तय भएको थियो। बैठकमा आगामी पुसमा गर्ने प्रस्तावित शहीदको शहीद स्मारक ए डिभिजन लीगको बारेमा छलफल हुने बताइएको थियो। यसपटकको ए डिभिजन लीग त्यसका विभिन्न जिल्लाका 14 मैदानमा गर्ने गरी एन्फाले क्लबसँग छलफल अघि बढ़ाएको थियो, तर बैठक स्थगित भएसँगै पुसमा गर्ने प्रस्तावित लीग नहुने सम्भावना बढ़ेको छ। यसै गरी एन्फाले युथ 16 युथ लीग पनि स्थगित गर्ने निर्णय गरेको छ। भारत समूह एबाट युएमा जारी एसीसी टी20 एसिया कपमा समूह एबाट सुपर फोरमा पुगेको छ। घरेलु टोली युएले ओमनलाई 42 रनले पराजित गरिसँगै एक खेल अगावै भारतको अघिल्लो चरणको यात्रा तय भएको हो। अघिल्लो दुवै खेल जितेको भारत 4 अंकका साथ शीर्ष स्थानमा छ। भारतले युएलाई 9 विकेटले र पाकिस्तानलाई 7 विकेटले हराएको थियो। अन्तिम खेल भारतले शुक्रबार ओमनसँग खेल्नेछ। ओमन भने शुरूवाती दुवै खेल गुमाउँदै समूह चरणबाटै बाहिरिएको छ। अब समूह एमा युए र पाकिस्तान मध्ये एक टोलीको मात्रै 4 अंकको सम्भावना हुँदा भारतको सुपर फोर पक्का बनेको हो। समूह विजेता वा उपविजेता भने अन्तिम खेलको नतिजाले मात्रै निर्धारण गर्नेछ। यसै गरी पाकिस्तानले ओमनलाई 93 रनले पराजित गरेको थियो।
अझै बम अब मौसम सम्बन्धी जानकारी। आज बागमती र लुम्बिनी प्रदेश लगायतका पहाड़ी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। कोशी बागमती र कर्णाली प्रदेशका पहाड़ी भूभाग र लुम्बिनी प्रदेशका तराईका 1-2 भूभागमा अधिक वर्षाको समेत सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 11.5 मिलिमिटर, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:50 भयो भने सूर्यास्त भए साँझ 6:08 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। जेएनजी पुस्ताको आन्दोलनमा मृत्युवरण गरेकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै देशभर तथा विदेशस्थित नेपाली नियोगमा सार्वजनिक विदा। जेएनजी आन्दोलनमा मृत्युवरण गरेका मध्ये केहीको हिजो राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि, उपत्यका बाहिर घर भएकाहरूको शव जिल्ला पठाइयो। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य, यस वर्षको विजयादशमीको टीकाको उत्तम साइत असोज 16 गते बिहिबार बिहान 11:53 रहेको पञ्चाङ्ग निर्णायक समितिद्वारा जानकारी, आज औजार उपकरण सफा गरी विश्वकर्मा पूजा गरिँदै, र भारतले नचाहँदा आफूहरू र भारतबीचको तनावमा मध्यस्थता गर्ने अमेरिकी प्रस्ताव अघि बढ़न नसकेको पाकिस्तानी विदेश मन्त्रीको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।